सबैजनालाई जय मसीह छ। म पनि यहाँ तपाईँहरूलाई केही बताउन चाहन्छु अनि के भन्ने त्यस परमेश्वरले मेरो जीवनमा काम गर्नुभएको म देख्छु, तर कतिपय समय चाहिँ म उहाँलाई शङ्का गर्छु अनि म यो इमान्दार साथ भन्दैछु। अनि म एउटा संसारमा भिजेको मान्छे, सांसारिक कुराहरूमा डुबेको मान्छेलाई परमेश्वरले यसरी त्यो खाल्डोबाट निकाल्नु भएको हो अनि मेरो मुक्तिदाता येशु ख्रिस्टले, अनि म त्यो दिनलाई सम्झिन्छु जुन दिन मलाई उहाँले मलाई निकाल्नु भयो। अनि त्यसको केही समयपछि यस्तो बाटो देखिन्छ जस्तो लाग्छ कि प्रभु येशुले चाहिँ मलाई यो सायद बाइबल कलेजतर्फ डोर्याउनु भयो। अनि त्यहाँ मैले 3 वर्ष पढ्ने मौका पाएँ। अनि के थियो भने त्यहाँ पढ्दै गर्दा हुन त मेरो आफ्नो पारिवारिक समस्याहरू पनि थिए, तर अर्को समस्या के थियो भने उहाँहरू चाहिँ मेरो परिवारका सदस्यहरू चाहिँ क्यारिजमेटिक हुनुहुन्थ्यो। भनेको मतलब जस विश्वास गर्नुभएको त होइन, तर त्यही कुरामा उहाँहरू चाहिँ संलग्न हुनुहुन्थ्यो अनि मलाई त्यो पीर त थियो कि उहाँहरूलाई साँचो परमेश्वरतर्फ फर्काउनु अनि सही शिक्षातिर फर्काउनु। अनि बेला बेलामा म गाउँ जान्थेँ अनि यहाँ सिकेका कुराहरू उहाँहरूलाई बताउँथेँ, तर कतिपय समय म एक्लो हुन्थेँ किनकि शनिबार आउँथ्यो जब यहाँ बाइबल कलेजको बन्द बिदा हुँदाखेरि, अनि म एउटा कोठामा बस्नु पर्थ्यो अनि उहाँहरू चाहिँ त्यो अर्को क्यारिजमेटिक सभा भेला हुनुहुन्थ्यो। तर केही समयपछि सायद ऊ त्यो रुममा होला, हामी बाइबल कलेजका साथीहरू अनि जोसेफ दाई त्यहाँ हामी जम्मा भएका थियौँ अनि केही कुराहरू बाँड्दै थियौँ। अनि जोसेफ दाईले यस्तो भन्नुभएको थियो अनि हामी ट्राई गरौँ त्यहाँ पनि, अनि उहाँले त्यसरी भन्नुभयो। अनि खासमा मैले त्यसरी नै त सोचेको थिएन, तर जोसेफ दाईले जोसेफ दाजुले त्यसरी चाहिँ भन्नुभयो। अनि त्यसपछि हामी जोसेफ दाई म जान थाल्यौँ त्यहाँ घरमा पनि अनि त्यसपछि वरिपरि त्यसरी कार्यक्रमहरू गर्न थाल्यौँ। अनि त्यो ठाउँ चाहिँ दोलखा हो अनि तपाईँहरूलाई थाहा छ होला अवश्य यो सत्यभाइ कता हुनुहुन्छ एकछिन है। ओके, हाम्रो दोलखा चाहिँ यहाँ छ, यही भाग हो। अनि जियोस् यो पनि एउटा ठुलै जिल्ला हो अनि यहाँ विभिन्न जातिका मानिसहरू छन्। अनि हामी चाहिँ यो ठाउँमा गयौँ विशेष गरी हाम्रो गाउँमा, अनि यो एउटा हिमालय क्षेत्रै हो। मेरो हात ज्यादै कामदैछ अनि जियोस् अनि हामी त्यहाँ जान थाल्यौँ, रोडहरू चाहिँ यस्तै थिए। अनि जियोस् अहिले चाहिँ अचम्मको कुरा है, अनि म तपाईँलाई बताउन चाहन्छु उहाँहरू क्यारिजमेटिकमा जानुहुँदाखेरि हाम्रो जियोस् मम्मी बुवा अनि मेरो सानो मम्मी अनि अरू भाइ बहिनीहरू, भाइ त छैन बहिनीहरू, अनि त्यो क्यारिजमेटिकको कुराहरू उहाँहरूलाई मैले त्यो देखाउँथेँ बाइबलबाट यो सत्य छैन मम्मी अनि सानो मम्मी सबैजनालाई, मेरो हजुरआमा सबैलाई, अनि उहाँहरूले हो त भन्नुहुन्थ्यो, तर कति समय उहाँहरूलाई पनि गाह्रो भयो। अनि एक दिन त्यो निर्णयको कुरा आयो अनि डिसिजन गर्नुपर्ने थियो भने एउटै है निर्णय गर्नुपर्ने थियो। अनि त्यसपछि उहाँहरूले चाहिँ जस त्यति बेला मैले त आशा गरेको थिएँ सबैजना अब यता हुनुहुन्छ होला, तर उहाँहरूले के भन्नुभयो भने अब एकचोटि मात्र त्यहाँ गएर उपस्थित हुन्छौँ त्यसपछि हामी फर्किन्छौँ, त्यस्तो भन्नुभयो। अनि मैले भने नजानुस् मेरो इच्छा छैन त्यस्तो, तर पनि अब तपाईँहरूको हातमा चाहिँ म कभर गर्न सक्दिनँ, त्यही भने मैले। अनि त्यसपछि त्यो हप्ता मेरो सानो मम्मी चाहिँ जानुभयो, तर मेरो मम्मी अनि बुवा चाहिँ जानु भएन, अनि तर अर्को हप्तादेखि चाहिँ उहाँहरू जानु भएन त्यसपछि। अनि त्यसपछि त्यो क्यारिजमेटिक चर्च टुक्रियो अनि आफ्नो बाटोतिर गयो, अनि त्यहाँ केही केही कुराहरू त भयो जस्तो विवादका कुराहरू, तर पनि जे होस् अहिले यहाँ जति उपस्थित व्यक्तिहरू तपाईँले देख्दै हुनुहुन्छ, यी व्यक्तिहरू चाहिँ आज यहाँ छन् है। अनि हामी चाहिँ यसरी नै एउटा कोठामा यसरी सेवा गर्दैछौँ। अनि यो चाहिँ अब हाम्रो गाउँ भयो, अनि विशेष गरी मैले परिवारबाटै प्रभुले त्यसरी अगुवाई गरिदिनु भएको छ। अनि अहिले चाहिँ मेरो उहाँ चाहिँ मेरो बुवाको बुवा हुनुहुन्छ, अनि उहाँ पनि इच्छुक जस्तो देखिनुहुन्छ किनभने उहाँ सुन्नुहुन्छ, अनि धेरै कामहरूको कारणले उहाँ त्यही सङ्गतिमा चाहिँ आउन पाउनुहुन्न, तर उहाँ सुन्नु चाहिँ हुन्छ। अनि मैले एकचोटि सुनाएको थिएँ उहाँलाई, अनि उहाँ त्यसपछि झन् इच्छुक हुँदै हुनुहुन्छ। अनि उहाँ चाहिँ मेरो बुवाको आमा, अनि उहाँ पनि सुन्दै हुनुहुन्छ, अनि उहाँ पहिला पनि आउनुहुन्थ्यो, तर जे होस् अझै बुझ्नु त बाँकी छ उहाँलाई, तर उहाँ पनि आउँदै आउने क्रम चाहिँ छ, कहिलेकाहीँ अनुपस्थित हुनुहुन्छ, त्यो छुट्टै कुरा छ, तर आउनुहुन्छ। अनि त्यसपछि चाहिँ हामी क्रिसमसको समयमा चाहिँ एउटा सुर्के भन्ने गाउँ थियो, अनि त्यो चाहिँ अलिक तल पर्थ्यो बेसीमा, अनि त्यहाँ चाहिँ विशेष गरी थामी जातिहरू बस्नुहुन्थ्यो, अनि उहाँहरूलाई चाहिँ सुसमाचार सुनाउने मेरो इच्छा थियो सुर्के भन्ने ठाउँमा, अनि हाम्रो घरबाट चाहिँ त्यो एक घन्टा तल जानुपर्छ अनि त्यहाँ पुग्नलाई। अनि भाइहरू यहाँ बायोल कलेजका भाइहरू पनि यहाँ सहायता गर्दै हुनुहुन्छ, पत्रुस भाइ, सत्य भाइ, अनि हाम्रो तिलक, उहाँहरू पनि, अनि रिटर्न। अनि त्यतिखेर चाहिँ अनि मानिसहरू भेला हुनुभएको थियो त्यहाँ, अनि जे होस् सुन्नुभयो त्यतिखेर। अनि यो चाहिँ हाम्रै घरमा भएको क्रिसमसकै समयमा मान्छेहरू आउनुभएको थियो, तर के भयो भने हामीले त्यो ठाउँमा त गयौँ, तर त्यसरी कार्यक्रम गऱ्यौँ, तर पछि हामीले त्यो भेटघाट चाहिँ गर्न सकेनौँ। त्यो चाहिँ हाम्रो जे होस् गल्ती हो, जे होस् तुरुन्तै उहाँहरूलाई वास्ता देखाउनु पर्थ्यो, अनि तर त्यो चाहिँ हामीले गर्न सकेनौँ, सायद त्यो दुरीको कारणले अनि समयको कारणले। जे होस् जे होस् तपाईँहरूलाई चाहिँ म के बिन्ती गर्छु भने प्रार्थना गरिदिनुहोस् यी आत्माहरूलाई, आत्माहरूको लागि, कि उनीहरूले पनि आफ्नो मुक्तिदातालाई चिन्न पाउन्। जे होस् म चाहिँ यति भन्न चाहन्छु। अनि तपाईँहरूलाई चाहिँ म एफिसी 4 अध्याय पल्टाउनु हुन म अनुरोध गर्छु। अनि यो मिसनरी कन्फरेन्समा जुन वचनहरू मैले सुन्न पाएँ, जे होस् यसपालि चाहिँ अझै प्रभुले त्यो बोल्नुभएको जस्तो लेख्छु। हुन्छ, एफिसी 4 अध्यायको 17-19 पद म पढ्न चाहन्छु सुरुमा। यहाँ यसरी लेखेको छ, यसकारण म यो भन्दछु र प्रभुमा गवाई दिन्छु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समाज अँध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले, तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिरानो भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसासाथ गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको वशमा सुम्पेका छन्। यो खण्डको उद्देश्य छ, यहाँबाट अर्थी लिँदैछ कि हामी क्रिस्चियनहरूलाई चाहिँ अन्य जातिहरू अर्थात् अविश्वासीहरू जस्तो गरी नचल भनेर चाहिँ यहाँ अर्थी दिएको छ। तर मैले यहाँ हेर्न खोजेको कुरा चाहिँ खासमा अविश्वासीहरू कस्ता हुन्छन् है, अथवा यसरी भनौँ, तपाईँको र मेरो वरिपरिका छिमेकीहरू कस्ता हुन्छन्। हुन त हामी पनि एक समय त्यही अवस्थाबाट भिजेर आएका थियौँ, अनि जुन गाउँका मानिसहरूलाई हामीले भेट्छौँ, कुरा गर्छौँ, ती व्यक्तिहरू पनि, ती व्यक्तिहरूको अवस्था पनि ठ्याक्कै यस्तै छ है। अनि त्यस कारण म तपाईँहरूलाई यहाँबाट केही त्यो बुदा भन्न चाहन्छु। नम्बर एकमा चाहिँ हामी के बुझ्न सक्छौँ भने अविश्वासीहरू, तपाईँको छिमेकी, मेरो छिमेकी मनको व्यर्थतामा चलिरहेका छन्। नम्बर दुई साधारण छ, उनीहरू चाहिँ परमेश्वरको जीवनदेखि बिराना छन्, टाढा छन्। नम्बर तिन चाहिँ उनीहरूको समझ अध्यारो भएको छ। माफ गर्नुहोस्, मैले दोस्रो बुदामा चाहिँ यो राख्न खोजेको थिएँ। दोस्रो बुदामा चाहिँ समझ अँध्यारो छ उनीहरूको, अनि तेस्रोमा चाहिँ उनीहरू चाहिँ परमेश्वरको जीवनदेखि बिराना छन्। अनि यहाँबाट यसो विचार गरौँ है, परमेश्वरले खासमा हाम्रो छिमेकीहरू कस्तो हुन्छन्, त्यो कुरा चाहिँ बाइबलमा लेखिदिनु भएको छ। तपाईँको र मेरो छिमेकी खुसी हुन चाहनुहुन्छ, उहाँहरू केही कुरामा सन्तुष्ट हुन चाहनुहुन्छ, अनि उहाँहरू थुप्रै कुराहरू भनौँ प्रयास गर्नुहुन्छ जसरी हामीले विगतमा गरेका थियौँ। जस्तै उहाँहरू सङ्गीतबाट सन्तुष्ट मिल्न खोज के अरे सङ्गीतबाट चाहिँ उहाँहरू आनन्द लिन खोज्दै हुनुहुन्छ, त्यसबाट मलाई सन्तुष्टि मिल्छ कि भनेर। कोही चाहिँ फिल्म हेरेर सन्तुष्ट त खोज्दैछन्, कोही चाहिँ पढेर धेरै ज्ञान हासिल गरेर, अथवा कोही चाहिँ समाज सेवा गरेर, यसरी चाहिँ सन्तुष्टता हासिल गर्न खोज्दैछन्। तर यहाँ परमेश्वरले भन्दै हुनुहुन्छ कि उनीहरू चाहिँ मनको व्यर्थतामा चलिरहेका छन्। त्यो भएको कारणले उनीहरूले कहिले पनि अरू थोकहरू जुन अहिले प्रयास गर्दैछन् ती व्यक्तिहरूले कहिले पनि सन्तुष्ट मिल्ने छैन उनीहरूलाई, ती व्यक्तिहरूलाई, जसरी हामीले पनि प्रयास गरेका थियौँ र हामीले कहिले पनि पाएनौँ। अनि यसो विचार गर्नुहोस्, तपाईँको र मेरो छिमेकी साँच्ची नै मनको व्यर्थतामा हिँड्दैछन्। यो कुरालाई ध्यान दिनुहोस्, यो व्यर्थ भन्ने शब्दको अर्थ चाहिँ बेकममा काम नलाग्ने, खोक्रो, खाली भन्ने अर्थ लाग्छ। अनि यहाँ विचार गर्नुहोस्, तपाईँ र म चाहिँ अहिले प्रभुमा आएर त्यो कुरा देख्छौँ, त ती व्यक्तिहरूले देख्नु भएको छैन। यहाँ यसो विचार गर्नुहोस्, ध्यान दिनुहोस् आफ्नो छिमेकीलाई। बिहान उठ्नुहुन्छ, त्यहाँ फोटो छ, उहाँहरूको ईश्वरको फोटो छ, अनि घन्टी छ हातमा, अनि त्यसपछि उहाँहरू किन्टिङ 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 बजाउन थाल्नुहुन्छ, अनि न ईश्वर आज त्यो दिनभरि म काम गर्दैछु, मलाई त्यो त्यो कुराहरू सहायता गरिदिनुहोस् है। यसरी बोल्दैछन्। कोही मान्छे त्यहाँ जान्छन् रुखको वरिपरि, अनि डोरी बेर्दैछन्, अनि ईश्वर भनेर बुझ्दैछन्। कोही मान्छे मन्दिर जान्छन्, अनि ती मूर्तिहरूलाई पुज्दैछन्। यहीँ विचार गर्नुहोस्, हामी के भन्छौँ त्यसलाई, के त्यो ईश्वरले सुन्छ र, अथवा के उनीहरूले के विश्वास गरिरहेका छन् होला। तपाईँ र म त अहिले हाम्रो समाज खुल्यो, ती साँच्चै नै ईश्वरहरू होइनन्, तर ती व्यक्तिहरूले गरिरहेका छन्, ईश्वरै भन्छन्, अझ उनीहरू यति विश्वास छ सुन्नुहुन्छ हाम्रो ईश्वरले। अनि उनीहरू घरमा टन्नै यत्र यता फोटोहरू बनाएर चाहिँ बसिरहेका छन्। याद गर्नुहोस्, ती व्यक्तिहरू मनको व्यर्थतामा चलिरहेका छन्। कोही सायद मूर्ति पूजा गर्दैन होला त्यसरी, तर अरू कुराहरूमा संलग्न छन्। जस्तै कोही चाहिँ के विचार गर्छन् भने, हामी चाहिँ समाज सेवा गरौँ, अब स्कुलहरू खोलौँ, अनि धेरैजनालाई शिक्षित बनाऊ। कसैको कस्तो विचार हुन्छ, अविश्वासीहरूमा नै हस्पिटल खोलौँ, एउटा समाज सेवाको काम हो, अनि धेरैजनाले चाहिँ उपचार हुन्छन्। अनि कोही चाहिँ के विचार गर्छन्, म चाहिँ राजनीतितिर छिर्छु, अनि म सकेसम्म म देशलाई चाहिँ सही निर्देशन दिन्छु। तर यसो विचार गर्नुहोस्, उहाँहरूले अन्तमा त्यसबाट के पाउनुहुन्छ? उहाँलाई त लागिरहेको छ कि मैले चाहिँ राम्रो काम गर्दैछु, यो त एकदम ठिक काम हो भन्दै हुनुहुन्छ, तर अन्तमा उहाँहरूले के पाउनुहुन्छ? जब परमेश्वरको सिंहासन अगाडि उभिनुहुन्छ उहाँहरू, अनि के पाउनुहुन्छ? उहाँले केही पनि पाउँदैन। अनि त्यसकारण त्यो चाहिँ व्यर्थ छ, व्यर्थको कुराहरू पछि लागिराख्नु भएको छ उहाँहरू। परमेश्वरले भन्नुभएको यही हो। अनि दोस्रो बुदामा हामी के राखेका छौँ भने, किन उहाँहरू चाहिँ यस्तो व्यर्थ कुराहरू भए पनि पछ्याउँदै हुनुहुन्छ? तपाईँको छिमेकीलाई जब तपाईँ सुनाउनुहुन्छ, अथवा यसरी भनौँ, तपाईँको छिमेकीले त्यो कुराहरू गर्दै हुन्छ, जसरी त्यो मूर्ति पूजा गर्दै हुन्छ, जसरी यस्तो कुराहरूमा लाग्दैछ, अथवा तपाईँको साथी व्यर्थको कुराहरूमा लाग्दैछ, अनि तपाईँ र मैले बुझ्नुपर्छ कि उहाँहरू किन त्यसरी लाग्दै हुनुहुन्छ। त्यो त व्यर्थ कुरा हो, तर पनि किन? अनि बाइबलले बताएको छ, किनकि उनीहरूको समझ चाहिँ अँध्यारो भएको छ भनेको छ। यो अँध्यारो, हाम्रो आँखा अँध्यारो भयो भने के हुन्छ होला? हामी देख्न सक्दैनौँ। तपाईँलाई थाहा छ, बुढाबुढी मान्छेहरू जसलाई चाहिँ अब बिस्तारै बिस्तारै उहाँको आँखा देख्न कम हुन्छ, अनि के हुन्छ भने त्यस्तो व्यक्तिहरूलाई चाहिँ व्यापारीहरूले ठग्छन्, तर पनि उहाँहरूलाई के लाग्छ भने म ठगेको छैन जस्तै, तर खासमा ठगिसकेको छ। अनि ती बुढाबुढी व्यक्तिहरूले अवश्य त्यो ठगेको कुरालाई पनि थाहा पाउँदैन, चालै पाउँदैन, ठिकै छ जस्तो गरेर हिँडिराख्नु भएको छ। किन त्यसरी ठगिए? किनभने उनीहरूको आँखा, उहाँहरूको आँखा चाहिँ देख्न नसक्ने भएको कारणले। त्यस्तै गरी हाम्रो छिमेकीहरू अनि हामी पनि विगतमा त्यसरी हिँड्यौँ, किनकि हाम्रो पनि अथवा अहिलेका यी व्यक्तिहरूको पनि समाज चाहिँ अँध्यारो भएको छ है। उहाँले बुझ्नै सक्नुहुन्न है, उहाँले बुझ्न सक्नुहुन्न, किनकि उहाँहरूको समाज चाहिँ अँध्यारो छ। किन समाज अँध्यारो भयो? किन बुझ्न नसक्नु भएको? किनभने उहाँहरू चाहिँ परमेश्वरको जीवनदेखि चाहिँ बिराना हुनुभएको छ, भनेको परमेश्वरको जीवनदेखि चाहिँ उहाँहरू टाढा हुनुभएको छ। त्यसैले यी कुराहरूलाई चाहिँ हामीले बुझ्नुपर्छ। जब तपाईँ र म कसैलाई सुनाउन जान्छौँ, अनि उहाँहरूको यो कुरालाई हामीलाई बाइबलबाट हेर्नु पर्यो, किन उहाँहरू त्यो कुरा गर्दै हुनुहुन्छ? किनकि व्यर्थतामा चल्दै हुनुहुन्छ। किन व्यर्थतामा चल्दै हुन्छ? किनकि उहाँको समाज अँध्यारो छ। अब किन समाज अँध्यारो भयो? किनकि परमेश्वरदेखि चाहिँ उहाँ अलग हुनुहुन्छ। अनि याद गर्नुहोस्, हामी पनि एक समय त्यस्तै थियौँ, हामी पनि ती कुराहरू, ती मनका व्यर्थताका कुराहरूमा लाग्यौँ। तर आज तपाईँको र मेरो होस कसरी खुल्यो? किनकि हामीले चाहिँ अहिले परमेश्वरको जीवन पाएका छौँ। त्यस्तै गरी हामीले पनि यो कुरा बुझ्नु पर्यो कि उहाँहरूलाई पनि परमेश्वरको जीवनको आवश्यकता छ। त्यो कुरा चाहिँ हामीले बुझ्न सक्छौँ। अनि यहाँ परमेश्वरको जीवनदेखि किन बिराना भएका छन् उहाँहरू, त्यो कुरा पनि व्याख्या गरेको छ। यहाँ 18 पदमा हेर्नुभयो भने नम्बर 1 के लेखेको छ भने, उनीहरूको अज्ञानताको कारणले भनेको छ। त्यो भनेको ज्ञानको कमी। उहाँहरूलाई परमेश्वर को हुनुहुन्छ भनेर बताइदिने व्यक्ति छैन, उहाँहरूले ज्ञान पाउनु भएको छैन। कसरी मुक्ति पाउने, कसरी यो जीवनका कुराहरूलाई ठिकसँग हेर्ने, उहाँहरूलाई त्यो ज्ञानै छैन। विचार गर्नुहोस्, तपाईँ र मलाई के थाहा थियो र? हामी पनि ती फोटोहरूलाई पुस्थ्यौँ, त्यसरी नै त्यही कुराहरूतर्फ लागेका थियौँ, किन हामीसँग पनि ज्ञान थिएन। त्यस्तै गरी तपाईँ र मैले पनि अहिले बुझ्नु पर्यो कि अब अर्को घरको छिमेकीलाई सुनाउँदैछौँ भने तपाईँले मैले यो कुरा बताउनु पर्ने छ, उहाँलाई ज्ञान दिनु पर्यो, परमेश्वर को हुनुहुन्छ, परमेश्वरले के गरिदिनु भयो, अनि यस्तो यो संसारमा यस्तो कुराहरू किन हुन आए, चाहिँ हामीले बताउनु पर्ने रहेछ। अनि अर्को कुरा छ कि उहाँहरू चाहिँ किन त्यसरी परमेश्वरको जीवनदेखि बिराना हुनुभएको छ, अनि कारण दिएको छ, किनकि उनीहरूको हृदयको अन्धापनाको कारण भनेको छ। अनि तपाईँले यो कुरालाई ध्यान दिनुभयो भने, अनि यसको त्यो अर्थ हेरेँ, त्यहाँ चाहिँ के भन्छ, हृदयको अन्धपनालाई, अन्धपना भन्ने ठाउँमा चाहिँ कडापन पनि राख्न मिल्दो रहेछ, कडापन। अनि तपाईँलाई थाहा छ, जब तपाईँ सुसमाचार सुनाउन थाल्नुहुन्छ, कति मान्छेले बुझेको हुँदैन तर पनि विरोध गरिहाल्नुहुन्छ, सुन्न पनि चाहनुहुन्न, कडा भएको कारणले। यदि उहाँहरूले अलिकति हृदयलाई नम्र बनाउनु भएको भए, ल ठिक छ एकचोटि सुनौ न के हुँदो रहेछ, परमेश्वरको जीवनतर्फ जाने बाटो खुल्थ्यो, नजिक हुन्थ्यो, तर उहाँहरू कडा हुनुहुन्छ अनि तपाईँले देख्नुहुन्छ। अनि यसो यसो विचार गर्नु न, जब तपाईँसँग त्यो माटो छ, त्यो माटो चाहिँ भिजेको छ अनि यसरी निचार्दाखेरि भनौँ न त्यसलाई मुस्नु भएको छ, अनि त्यो कमल अवस्था हुँदाखेरि तपाईँले त्यसलाई बङ्ग्याउन सक्नुहुन्छ, भनेको मतलब अर्को भाँडामा तपाईँले परिणत गर्न सक्नुहुन्छ, कुनै थोक बनाउन सक्नुहुन्छ निचारेर। कसैले चाहिँ चराको टाउको जस्तो अनि चरा जस्तो बनाउँछन्, कसैले चाहिँ भाँडा बनाउँछन्, त्यस्तो बनाउन सकिन्छ, त्यो जस्तो भए पनि त्यसलाई बदल्न सकिन्छ। तर जब त्यो माटो घाममा राखिन्छ अनि त्यसपछि पुरै कडा हुन्छ, त्यसलाई बदल्नै सक्दैन, तपाईँले बदल्न थाल्नुभयो भने साह्रो न साह्रो हुन्छ। त्यसकारण परमेश्वरले यहाँ भन्दै हुनुहुन्छ कि यदि कसैले विरोध गर्छ भने उनीहरूको हृदय चाहिँ कडा भएको छ, र हामीले धीरज राख्नुपर्ने रहेछ। मेरो बुवालाई सुनाउनलाई हामीले कति प्रयास गरेका छौँ, तर उहाँको हृदय कठोर छ अहिलेसम्म। हुन त सुन्नु त हुन्छ, तर हृदय कठोर पार्नु भएको छ, त्यो बुझ्न गाह्रो छ त्यसरी है। त्यस कारण तपाईँ र मैले सुनाउन जाँदाखेरि कसैलाई अनि उसले विरोध गर्यो भने हामी हरेस नखाउँ, यो बुझौँ कि उहाँलाई ज्ञानको कमी छ अनि उहाँको हृदय कठोर भएको छ, पर्खौँ। अनि यस्तो लाग्छ, हामीले त्यो सुकेको माटोलाई, भनेको मतलब त्यो मुछेको सुकेको माटो फोर्न त सक्दैनौँ, तर हाम्रो परमेश्वरको वचनले चाहिँ सक्नुहुन्छ, किनकि उहाँको वचन चाहिँ घन भनेको छ बाइबलमा। अनि त्यसकारण उहाँको वचनलाई प्रचार गर्दै रहौँ, अनि अवश्य उहाँले सहायता गर्नुहुनेछ। हुन्छ, मेरो त्यो समय सकेको छ, त्यसकारण म यति गर्न चाहन्छु। हुन्छ, धेरै धन्यवाद।